نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تيسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق سے ہم صحیح بخاری کا اگلا سیشن شروع کریں گے. ہم پڑھ رہے تھے ایمانیات, اس سلسلے کی آج ہماری سیکنڈ نشست ہے. حدیث نمبر 8 ہم نے پڑھی جس میں اسلام کی بنیاد پانچ چیزوں کو بیان کیا گیا. آج ہم دیکھیں گے کہ وہ کون سے عمل ہیں جو انسان کو ثابت کرتے ہیں. دہرا دیتی ہوں, ایمان جڑوں کی طرح ہے اور اسلام ان جڑوں پہ اگنے والے پھل کی طرح ہے. ایک جگہ رکھ لیں تو دونوں ایسے ہی ہیں کہ ایک بنیاد ہے تو ایک اوپر کی عمارت ہے. الگ الگ رکھ لیں تو دونوں ہی ملتے ہیں تو اسلام مکمل ہوتا ہے. دل کے اندر جب اللہ کی محبت آتی ہے تو پھر انسان بے عمل نہیں رہ سکتا. تو آئیے دیکھتے ہیں امور الایمان. اب اس میں ہم کافی سارے چیزیں دیکھیں گے. امور امر کی جمع ہے اور امر کام کو کہتے ہیں, حکم کو بھی کہتے ہیں عربی میں. گرامر میں آپ نے سنا ہوگا صیغہ امر. تو امر امور کام, ایمان کے کام کون سے ہیں؟ روایت ہمارے سامنے بہت ہی خوبصورت, عن ابی ہریرہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال, حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ وہ رسول اللہ صلی اللہ علیہ وسلم سے بیان کرتے ہیں. راوی کون ہے؟ ابو ہریرہ. بہت بات میں صحابہ کی لائن میں کھڑے ہوئے لیکن امیر المومنین فی الحدیث کا لقب پا گئے. وجہ کیا تھی؟ پیشن, شوق, علم حاصل کرنے کا جذبہ اتنا تھا کہ کمانے کے لیے بھی نہیں نکلتے تھے اور کھانے کے لیے بھی نہیں نکلتے تھے کہ کہیں کوئی حدیث ڈائریکٹ سننے سے محروم نہ رہ جاؤں. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں بھی یہی شوق اور محبت دے. روایت کیا ہے؟ قال الایمان بدء وستون شعبہ والحیاء شعبۃ من الایمان. ایمان کی 60 سے کچھ زائد شاخیں ہیں اور حیا بھی ایمان کی ایک شاخ ہے. بالکل اس حدیث کو سنتے ہی ذہن میں درخت کی ایک تصویر بنتی ہے. آپ اپنے نوٹس میں اگر چاہیں تو بنا لیجئے, چھوٹا سا درخت. وہی ضرب اللہ مثلا کلمۃ طیبہ والا, کلمہ طیبہ کی مثال ایک درخت کی ہے. ایمان کے ساتھ اس درخت کی جڑیں بنتی ہیں. اب یہاں بات دیکھے گا, ایمان کی 60 سے کچھ زائد شاخیں. حدیث میں جو نیا لفظ ہے آپ کے لیے وہ شعبہ ہے. اردو میں لفظ سنتے ہیں شعبہ موسمیات, شعبہ فلاں, تو وہ یہ شعب سے ہے. شعوب قبیلے کو بھی کہتے ہیں, شعوبم و قبائل, چھوٹے قبیلے کو, یعنی 10 لوگوں کا ایک گروہ ہے, یعنی کلوز سرکٹ میں جو انسان کے فیملی ہوتی ہے خاندان کی, اس کے لیے بھی یہ لفظ آتا ہے. تو گویا کہ آپ اس کو اردو میں پڑھیں تو کہہ سکتے ہیں کہ ایمان کے 60 سے کچھ زائد شعبے ہیں. ٹھیک ہے, یہاں مراد ہے شاخیں, برانچز. بالکل وہ مثال اس حدیث پہ فٹ ہوتی ہے کہ ایمان بیچ سے شروع ہوتا ہے, پھر اندر جڑیں اگتی ہیں, ایمان باللہ, ایمان برسول اور ایمان بالآخرہ کی. اسی میں پھر توکل ہے اور اسی میں پھر اللہ کا خوف اور امید ہے. اور الایمان ہو بین الخوف و رجا ہوتا ہے, پہلے درخت اندر کی طرف جاتا ہے, جب اندر آتا ہے تو اس کے بعد اوپر اس کا تنا ہے. تنا ہم نے اوپر والی حدیث میں پڑھ لیا, یاد کر لیجئے پچھلی حدیث کو, کہ اسلام کی بنیاد میں سے جو پانچ چیزیں نکلی تھی جو ایک سٹیمپ کی صورت لیتی ہیں. اب آج ہم اس حدیث میں اس سے اگلے پہ آ رہے ہیں. اور امام بخاری کی ترتیب بھی دیکھیے نا کتنی پیاری ہے. پچھلی حدیث سے ایمان کو ڈیفائن کیا, اس کی بیسکس جو لازم ہے. پچھلی حدیث اور اس حدیث کو ملا کے فرق سمجھ لیجئے کہ وہاں جو چیزیں تھیں وہ لیسٹ ایمان ہے. اٹ شوڈ بی, اٹ ول بی, ہوں گی یہ پانچ چیزیں تو پھر اسلام کا تنا کھڑا ہوگا. آج اس تنے سے اوپر کی شاخوں کا وقت ہے. اور یاد رکھیے کسی درخت کا حسن اس کی شاخیں ہوتی ہیں. ٹھیک ہے کچھ کم بھی ہوں تو چلتا ہے, اور اگر بہت گھنا ہو تو دوسروں کو سایہ دیتا ہے. تو آپ کہہ سکتے ہیں کہ جب سچا ایمان دل میں آتا ہے تو پھر ایمان کے 60 سے زائد رنگ دکھتے ہیں. وہ کون کون سے ہم آگے دیکھتے رہیں گے. اس حدیث میں کیا ہے؟ والحیاء شعبۃ من الایمان. بڑی اہم بات ہے یہ. اتنی باتیں چھوڑ کر, بلکہ اس پہ میں نے ایک دفعہ 3-4 دن کا پورا ایک प्रोग्राम भी दिया था ईमान की 60 किस्में, और मुझे याद है कि नॉर्वे के जो हमारे प्रेप सेमेस्टर थे स्वील उल जन्ना के आज से 4 साल पहले तकरीबन, उसमें ये रिकॉर्डिंग्स मौजूद होंगी अगर कोई साथी मेहनत करके ढूंढ लें। उसमें मैंने ये 60 ईमान की मिसालें 3-4 दिन के प्रेप सेमेस्टर में पढ़ाई थी, और ऐसे लग रहा था कि ईमान वाकई अमल का नाम है। लेकिन यहाँ लफ्स बात करेंगे हया पे। हया क्या है? हया वही है जिससे अल हय्युल कय्यूम है, अल्लाह का नाम, और हया से हयात भी है, तो जिंदगी है हया। अल्लाह ने वो नाम जो अपने लिए पसंद किया अल हय के तौर पे, उसका रूट भी यही है। तो आप कह सकते हैं कि हया की अहमियत इस हदीस से पता चलती है। वजह क्या है? क्योंकि हया वो हसलत है जो इंसान को बहुत से जराइम से रोकती है, और हया का वो एक मखसूस टिपिकल अंदाज नहीं सोचना जो खास तौर पे फिल्मों में हीरोइन को मुंह में कपड़ा दबाकर उछलते कूदते दिखाया जाता है, और बस लड़कियां सिर्फ इसलिए बाहया नहीं कहलाना चाहती कि वो बेवकूफ लगेंगी हीरोइन की तरह जो उछलती कूदती और इधर से उधर हो रही थी, बल्कि हया का सबसे पहला हकदार अल्लाह की जात है। बहुत ही खूबसूरत रिवायत है, आगे जाके आप सुनते ही जाएंगे, इसलिए मैं नहीं चाहूंगी कि हदीस पढ़ाते हुए मजीद हदीसें कोट करूं, लेकिन आदतन कुछ ना कुछ निकलता है मुंह से। वो हदीस याद आ रही है कि अल्लाह से भी हया का हक अदा करो, और वो क्या है कि इंसान अपने दिमाग में आने वाली सोचों की भी हिफाजत करे। अब देखिए, दूसरों के डर से तो हम बहुत कुछ छोड़ते हैं ना, लेकिन बैड थॉट्स, गंदी बातें, गंदे काम सोचना नहीं छोड़ते। तो गोया कि सबसे पहले हया अल्लाह से होनी चाहिए। वो बहुत ही बेहया है कि जो गुनाह करते वक्त लोगों से तो शर्माए और अल्लाह से शर्माए ना। कहा कि ऐसा शख्स भी बदबخت है कि जो लोगों के सामने गुनाह नहीं करता कि लोग क्या कहेंगे, लेकिन तन्हाई में कर लेता है, अल्लाह से नहीं शर्माता। तो ईमान और हया के दरमियान गहरा ताल्लुक है। जितना ईमान गहरा होगा उतनी हया ज्यादा होगी। एक और गलत फहमी का इजाला चाहूंगी। हमारे यहाँ लफ्ज हया से लड़कियां और औरतें मुराद है, और अगर कोई लड़का जरा सा बाहया दिखे तो कहते तुम क्या लड़कियों की तरह शर्मा रहे हो, क्या हो गया तुम्हें, अम्मा ने तुम्हें ये सिखाया, अम्मा ने वो सिखाया। तो याद रखिए, हया में मिसाल मर्दों में हजरत उस्मान गनी रदी अल्लाह अन्हु की है, कि एक मौके पर नबी सल्लम बैठे थे और आपकी टांग से थोड़ा सा कपड़ा हटा हुआ था। अबू बकर आए, उमर आए, आप वैसे ही रहे, चूं ही उस्मान आए तो आप उठ के बैठ गए, चादर ठीक करने लग गए। कहा अल्लाह के नबी ऐसा क्यों किया? कहा इसलिए कि मैं उससे हया क्यों ना करूं जिससे फरिश्ते भी हया करते हैं। तो उस्मान में हया थी, मर्द का भी हुसन है हया। हाँ, अल्लाह ने उसकी नजरें झुकवा कर उसको आसान कर दिया। तो लिहाजा अपने अंदर चेक करें। दुख के साथ कहूंगी, अफसोस के साथ, कि आज हम उम्मते मुस्लिमा अपने इस अमल का जायजा लें। कितनी हया है आज, शर्म नहीं आती सोचते हुए? आज हम जो कुछ करते हैं, हमने कुरान और इस्लाम को तो छोड़े, अपनी बहुत सारी रिवायात को भी छोड़ दिया। तो चंद सवाल सिर्फ खुद से पूछ लूं, क्या मैं बाहया हूं? क्या मेरी बेटियां बाहया लगती हैं? मेरे बच्चे, मेरा शौहर? देखिए, हया आंखों से, निगाहों से शुरू होकर शर्मगाह तक जाती है। आंखों की हया, कानों की हया, गंदी चीजें देखना, सुनना, बोलना, बिहेव करना, ये सब बाहया ना होने के दलाइल हैं। तो आज उम्मते मुस्लिमा को इसकी बहुत जरूरत है। सूरत नूर में अल्लाह ताला कहते हैं, इन अल्लज़ीन युहिब्बून अन तशीउ अल-फ़ाहिशत फिल्लज़ीन आमनू। कुछ लोगों का तो गोल ही ये है कि ईमान वालों के अंदर बेहयाई फैल जाए। तो आज उम्मते मुस्लिमा के लोगों के इस प्लान में कितने मददगार हैं। सिर्फ एक बात कहकर आगे जाना चाहूंगी कि अगर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम हमारे घरों, हमारी शादियों, हमारे खाने पीने, हमारे मेल जोल, हमारे बाहर जाने को देख लें तो क्या हाल होगा। बस आज से अपने लिए ये मेयार बनाएं, कुछ खाएं, कुछ पहनें, कुछ देखें, कुछ बोलें, कोई ड्रेस लें, कुछ करें, एक लम्हे के लिए सोच लें, अगर अल्लाह के नबी आ जाएं तो उनको मेरा ये अमल कैसा लगेगा। और अल्लाह से मैं अपने लिए भी दुआ करती हूँ और आपके लिए भी, कि अल्लाह हमें ईमान अता फरमा। अगला बाब देखिएगा, बाब अल मुस्लिम मन सलिम अल मुस्लिमून मिन लिसानिही व यदिही। आप देख रहे हैं कि ईमानियात के अंदर सब टाइटल्स हैं, और अगर आप हर हदीस को अलग से देखें तो इसके अंदर एक अलग टॉपिक छुपा हुआ है। تو گویا کہ اب یہاں ہم دیکھیں گے کہ مسلمان وہ ہے جس کی زبان اور ہاتھ سے دوسرے مسلمان محفوظ رہے. پہلے تو میں اس باب کے اوپر بات کرنا چاہوں گی. اگر کل راہ چلتے کوئی غیر مسلم آپ سے پوچھے کہ مسلم کون ہوتا ہے, کیا ہوتا ہے اسلام, اب آپ لمبی چوڑی باتیں بتائیں گے؟ نہیں, بس یہ حدیث بتا دیں کہ مسلمان وہ ہے جس کی زبان اور ہاتھ سے دوسرے محفوظ رہے. لیکن کس طرح بتائیں گے؟ وہ کہے گا اچھا واقعی, پھر عمل بھی تو دکھانا پڑے گا نا, تو آج سے اپنے مسلمان ہونے کو چیک کریں. چھوٹے سے چھوٹی چیز ہاتھ سے یا زبان سے دوسروں کو نقصان نہیں دینا. اور حدیث ہے کہ مومن وہ ہوتا ہے جو اپنے بھائی کے لیے بھی وہی پسند کرے جو اپنے لیے کرتا ہے. تو ضرورت ہے اس بات کی کہ ہم اپنا جائزہ لیں. دیکھیے ایسے لگتا ہے جیسے اسلام بندے کو ٹرم کر کر کے ایسا خوبصورت چکنا ملائم کرتا ہے, کسی کو دکھ نہ دو. اور زبان سے کیسے دکھ دیتے ہیں کس کو نہیں پتا, اور ہاتھ سے کیسے دکھ دیتے ہیں یہ کون نہیں جانتا. حدیث پڑھ لیں, پھر اس پہ ایک چھوٹا سا ہوم ورک دوں گی آپ کو. حدیث ہے عن عبداللہ ابن عمر رضی اللہ عنہما عن النبی صلی اللہ علیہ وسلم قال, حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے. یہاں تھوڑی سی غلطی ہے عربی ٹیکسٹ میں, اس کو چینج کر لیجئے گا. دیکھیے عن عبداللہ ابن عمر ہے لکھا, تو پھر تو یہ عبداللہ بن عمر ہے. کون سے عمر ہے؟ جو حضرت عمر کے بیٹے تھے. اور اگر اس کو عبداللہ ابن عمر کہیں گے تو پھر یہ عبداللہ ہیں ابن عمر بن العاص کے بیٹے. ٹھیک ہے, اردو میں دیکھیں تو عبداللہ بن عمر ہے, عربی میں دیکھ لیجئے تو عبداللہ بن عمر ہے. اوریجنل بک میں سے دیکھنا پڑے گا کہ دونوں میں کیا ٹھیک ہے. لیکن چھوٹا سا فرق عمر اور عمر کا بتا دوں کہ جب بھی لفظ عمر کے بعد واؤ آ جائے تو یہ عمر ہوتا ہے. عربی میں آپ نے دیکھا ہوگا کچھ جگہ اضافی ہیں, جیسے کتابن, بن کے اوپر پیش ہے, با کے اوپر ہی دو پیش ہیں, لیکن کتابن میں الف لگا کے پیش ڈالتے ہیں. تو یہ عربی زبان کے کچھ اضافے ہوتے ہیں. تو بس ایک چھوٹا سا اصول کہ عمر کے بعد واؤ آ جائے تو عمر ہے. ٹھیک ہے, بیان کرتے ہیں. اور انہما کیوں آیا؟ کہ باپ بھی ایمان والا تو بیٹا بھی ایمان والا. حدیث کے الفاظ کیا ہیں؟ المسلم من سلم المسلمون من لسانه ویده, مسلمان وہ ہے جس کی زبان اور ہاتھ سے دوسرے مسلمان محفوظ رہیں. اور والمہاجر من ہجر ما نہى اللہ عن, مہاجر وہ ہے جو ان چیزوں کو چھوڑ دے جن سے اللہ نے منع کیا. اب آپ دیکھیے کہ اس حدیث میں دو چیزیں ہیں, زبان اور ہاتھ. کیوں؟ عموماً ان دو سے ہی دوسروں کو تکلیف ملتی ہے, ورنہ مسلمان کی تو یہ شان ہی نہیں کہ اس کو کسی بھی قسم کی دوسرے کو تکلیف دے. یہاں تک روایت میں آتا ہے کہ دوسرے لوگوں کے خون بھی مومن سے محفوظ ہوتے ہیں. تو بلا وجہ کسی کے بارے میں ایسی کوئی بات کرنا جس کی ضرورت نہیں, اس کو اپنی زندگی سے نکال دیں. دیکھیے یہ لفظ کیا ہے, مسلمان وہ ہے, لکھیے ذرا, جو اپنے ہاتھ اور زبان سے تکلیف دیتے ہیں, کیا پھر وہ مسلمان رہتے ہیں؟ اور یہاں لفظ مسلمان اپنے اصل معنوں میں آیا ہے, سلیمہ سے, سلامت. تو گویا کہ پھر یہ لیسٹ کرائیٹیرین ہے. ہوم ورک کیا ہے اس کے اوپر؟ زبان بنا لیجئے, چھوٹی سی ایسی پکچر بنا لیں اپنے پاس, اور ہاتھ بنا لیں, اور اس میں سے ایروز کھینچ کھینچ کر کم از کم 10, اور زیادہ جو جتنی کرے گا تو فبہا ماشاءاللہ, اللہ جس کو زیادہ توفیق دے, 10 تکلیفوں کا ذکر کیجئے, لکھیے اپنے پاس کہ ہاتھ سے کسی کو کیسے تکلیف دیتے ہیں اور زبان سے. ٹھیک ہے, اور اس کے بعد پھر نیچے جائزہ. جائزے کے بغیر تو کوئی بات ہماری پوری بھی نہیں ہوگی نا. کیا میں دوسروں کو اپنی زبان سے تکلیف دیتی ہوں؟ کیا میں اپنے ہاتھ سے تکلیف دیتی ہوں؟ اور بہت ساروں کو پتا ہے کہ زبان سے تکلیفیں ہم عورتیں کیسے دیتی ہیں دوسروں کو, چگلیاں, غیبتیں, بہتان, الزام, چیخ پکار کر کے. اللہ تعالیٰ ہم سب کو بچا کے رکھے. دیکھیے ہم سب نے ٹرم ہونا ہے نا, اب ہم نے بہت خوبصورت بننا ہے. اس حدیث کو پڑھنے کے ساتھ ساتھ دیکھیے گا ہم سب بہت خوبصورت ہو جائیں گے. شرط ایک ہے, ہر بات پہ عمل کی نیت, اپنا محاسبہ. انشاءاللہ آپ دیکھیں گے اس سے بہت ساری اصلاح ہوگی. خود سے پوچھئے کیا واقعی میں مسلمان بننا چاہتی ہوں. اور آپ دیکھیے کہ اگر ہم مسلمان عمل کے مسلمان بن جائیں تو کیا ہو سکتا ہے کہ لوگ ہمیں ناپسند کریں؟ کیا یہ ہو سکتا ہے کہ لوگوں کی نظروں میں ہم برے بنیں؟ دوسرے کو نفع دیں نقصان کی بجائے، کم از کم نقصان سے تو بچائیں. آپ دیکھیں دوسروں کے گھر کے آگے اپنا کچرا ڈال دینا، دوسروں کا راستہ بلاک کر دینا، دوسروں کا راستہ روک کر کھڑے ہو جانا، اپنا سامان راستے میں رکھ کے دوسرے مسافروں کو تکلیف دینا، یہ سب کچھ اس میں ہے. اللہ تعالیٰ ہماری مدد کر دے کہ ہم اپنی اصلاح فرمائیں. چلیے اگلا باب دیکھتے ہیں. باب کون سا؟ ای الاسلام افضل، کون سا مسلمان افضل ہے. عن ابی موسیٰ رضی اللہ عنہ قال، حضرت ابو موسیٰ اشعری سے روایت ہے، قال قالوا یا رسول اللہ صلی اللہ علیہ وسلم، صحابہ کرام نے عرض کیا، اے اللہ کے رسول صلی اللہ علیہ وسلم، ای الاسلام افضل، کون سا مسلمان افضل ہے؟ یا اسلام میں یا مسلمان نے بات ایک ہی، یعنی اسلام کا کون سا طریقہ افضل ہے. قال من سلم المسلمون من لسانه ویدہ، فرمایا جس کی زبان درازی اور دست درازی سے دوسرے مسلمان محفوظ ہوں. اب آپ دیکھیے کہ یہی بات دوسری حدیث میں بھی آ گئی نا، پہلے والی حدیث جو اس سے اوپر تھی اس میں اور اس دونوں میں بس تھوڑا سا فرق ہے. اور وہ کیا ہے کہ یہاں لفظ کے ای الاسلام، اب ای الاسلام سے بات واضح نہیں ہوتی تو اس کے اندر لفظ حذف کیا، ایک لفظ اس میں سے نکلا ہوا ہے اور وہ کہ ایو زویل اسلام، اسلام والا کون سا بہتر ہے، تو مراد اس سے مسلمان ہے. ٹھیک ہے، تو گویا کہ اس حدیث میں پچھلی بات ہی کی تاکید ہے کہ اپنی زبان اور اپنی ہاتھ سے دوسروں کو محفوظ رکھو. اور آپ دیکھ سکتے ہیں کہ انسان کی ہدایت اور ہدایت سے دوری میں زبان اور ہاتھ کا بڑا گہرا تعلق ہے. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہماری اصلاح فرما دے. پھر اگلا باب دیکھیے گا، باب کون سا ہے؟ اطعام الطعام من الاسلام، کھانا کھلانا خصلت اسلام ہے. حدیث پڑھتے ہیں. عن عبداللہ ابن عمر رضی اللہ عنہما، حضرت عبداللہ بن عمر رضی اللہ عنہما سے روایت ہے، ان رجلا سال رسول اللہ صلی اللہ علیہ وسلم، ایک آدمی نے رسول اللہ صلی اللہ علیہ وسلم سے سوال کیا، ای الاسلام خیر، اسلام کی کون سی خصلت بہتر ہے. قالا، آپ نے فرمایا، یہ جو قالا نا یہ نبی صلی اللہ علیہ وسلم کے لیے آیا ہے. اور اگلے الفاظ جو ان کو ہائی لائٹ کر لیں، یہ حدیث کا متن ہے، تطعم الطعام، کھانا کھلاؤ. کس کو کھلائیں گے؟ ظاہر ہے محتاجوں کو تو کھلانا ہے، ہر بھوکے کو، اپنے بچے بھی بھوکے ہوتے ہیں، اپنا شوہر بھی بھوکا ہوتا ہے. اسلام کتنا خوبصورت دین ہے، کھانا پکانے کو، کھانا کھلانے کو اسلام کی خصلت بتا رہا ہے. یا نوٹ کیجئے گا، اسلام کا رکن نہیں کہا بلکہ اسلام کی خصلت بولا ہے، یعنی بیسٹ اسلام، یا آپ کہہ سکتے ہیں کہ کریکٹرسٹک آف مسلم، کھانا کھلانا. وتقرأ السلام، اور سلام پیش کرو. کس پہ؟ علی من عرفت، جس کو تم پہچانتے ہو. وَمَن لَّمْ تَعْرِفْ، اور جس کو تم نہیں پہچانتے. اب آپ دیکھیے، پہلی بات ہے اس میں کھانا. ہمارے ہاں کسی کو نماز پڑھتا دیکھے کہتے ہیں بہت نیک ہے، اور کسی کو کھانا پکاتے کھلاتے دیکھے کہتے ہیں ان کو تو بس ہر وقت کھانوں کی فکر لگی ہوئی ہے، یہ تو بس کھاتے ہی رہتے ہیں. حالانکہ آپ دیکھیے، انما الاعمال بالنیات، یہ بہت ضروری ہے کہ ہم اپنے اعمال کو، اپنی نیتوں کو ٹھیک کریں. ہر بندے کی نیکی فرق ہوتی ہے. اصل بات یہ ہے کہ فرائض کو ادا کرنے کے بعد، اپنی بیسک ذمہ داریوں کو پورا کرنے کے بعد، جب ہم یہ کام کرتے ہیں تو ہمارا ہر کام عبادت بنتا ہے. اب یہ نہیں ہو سکتا کہ نماز کا وقت جا رہا ہے اور آپ کھانا کھلا رہے ہیں، یہ پھر کھانا اسلام کی خصلت نہیں ہے. اسلام تو پہلے ہی گر گیا، بنی علیہ السلام پہ تو عمل ہی نہیں ہو سکا. دوسری بات، ایک چیز آپ لوگوں نے ہم پڑھنے پڑھانے والوں کے منہ سے بھی اکثر ہی سنی ہوگی کہ جی عورتیں مرد کھانا پکاتی ہیں، گھر داریاں کرتی ہیں، اس لیے پڑھنے نہیں آتی، تو لہٰذا ایسا زیادہ کرنا، پکانا کھانا جو ہے یہ درست نہیں. اب یہاں ہم پڑھ رہے ہیں کہ کھانا کھلانا اچھی بات ہے، تو کیسے جوڑیں اس کو، کیونکہ ہمیں تو عمل کرنا ہے نا. تو اس کا بہترین کمبینیشن کیا ہے؟ نمبر ایک، فرائض پر ہمارے کھانا کھلانے پکانے کی چوٹ نہیں پڑنی چاہیے. ٹھیک ہے، فرائض آپ سب کو پتہ ہے، نماز، روزہ، حج، زکوٰۃ، یعنی کھانے کھلانے کی وجہ سے عبادات متاثر نہ ہو. دوسری بات یہ ہے کہ شعور، شعور کیا ہے کہ میں مسلمان ہوں، اللہ نے مجھے مسلمان بنایا، میری زندگی کا مقصد کیا ہے، اور یہ شعور ملتا ہے علم سے. تو علم کے راستے کی رکاوٹ یہ نہیں ہونا چاہیے. حضرت ابو ہریرہ رضی اللہ عنہ کی بات کی پیچھے میں نے، کہ وہ کھانا کھانے نہیں جاتے تھے یہ سوچ کر کہ کہیں حدیث نہ مس ہو جائے. تو ऐसा खाना जिसको खिलाते पकाते चटनी सैलड डिजर्ट और चार किस्म के खाने और क्लास चली जाए, इल्म का शौक ना हो, कमिटमेंट ना कर सकें किसी कोर्स की, ये फिर नाजायज है। ये सब काम कर लें फिर इंजॉय करें। और आपको मैं मजे की बात बताऊं, शायद आपके लिए इंटरेस्टिंग होगी, हम सब भी तो इंसान है ना। आप मत सोचें कि मैं आपको अभी इस वक्त पढ़ा रही हूँ तो बस मैं सारा दिन पढ़ाती हूँ। अभी मैं इस पढ़ाने से पहले जो काम कर रही थी वो यही कर रही थी, खाना पका रही थी। और ये हदीस भी मेरे सामने थी तो मैं खुद से ही मुस्कुरा रही थी कि अल्लाह, ये खाना पकाना भी तेरे लिए और ये पढ़ाना भी तेरे लिए। और दिल में धड़का क्या लगा हुआ है कि अभी हस्बैंड आ जाएंगे तो क्या करूंगी मैनेज। और शुक्र है कि वो थोड़ी देर से ही आ रहे हैं, बिल्कुल उनके आने का वक्त है। लेकिन मैं खुश हूँ, कोई बात नहीं, मैंने खाना भी बना लिया और मैं अब उसको पका के उसकी खुशबू भी सूंघ रही हूँ। आ जाएंगे तो खा लेंगे, नहीं आएंगे तो क्लास पूरी हो जाएगी। जिंदगी को बैलेंस रखें। लेकिन जो चीज़ मैंने फील की है ना, हर काम को एंजॉय करना। कभी किचन में जाकर पढ़ना पढ़ाना नहीं सोचा कि भाई क्या होगा और कैसे होगा, और ना पढ़ाते हुए कभी वो सोचा, बिलीव मी। तो नीयत अच्छी रखें, बस खुश रहें, उलझे नहीं, चिड़चिड़ापन ना। उस वक्त दीन के कामों से हमारे ऊपर चिड़चिड़ापन आ जाता है जब हम हर वक्त बेजार क्लास में बैठे सोच रहे हैं हाय खनप कन है, हाय खनप कन है, खनप कन है, और खाना पकाते हुए सोचे हाय कल टेस्ट है, हाय कल टेस्ट है। नुकसान क्या हुआ? दोनों ही काम कोई नहीं करने, क्लास में भी ध्यान कोई नहीं और खाना पकाते हुए जल जाएगा, और पढ़ना पढ़ाना कोई नहीं, किताबें हर वक्त हाथ में, और खास तौर पर जब घर वाले आए हुए तो मैंने पढ़ना, मेरा टेस्ट है, उसी किताबों पर खाने के निशान पड़ जाएंगे। तो हमेशा बैलेंस रखें, इंजॉय करें। बिलीव मी, जब मैं अपने घर वालों को खाना सर्व कर रही होती हूँ और इनके साथ होती हूँ, मैं बिल्कुल उस वक्त अपने आप को एयर होस्टेस तो नहीं मुझे अच्छा लगता कहना, लेकिन मैं एक बेस्ट होस्ट बनने की कोशिश में होती हूँ। मैं उस वक्त ना कुछ सोचती हूँ, ना सुनती हूँ, ना फोन उठाती हूँ, और मैं ऐसे सर्व करती हूँ कि जैसे नमाज के अंदर मेरे कोई खलल ना डाल दे, यकीन कीजिए। इसी तरह से तो याद रखिए कि जिंदगी को हल्का फुल्का रखें। अल्लाह ने हमारे दीन में खुश रहने के बहुत सारे राज रखे हैं, और ये सारी बातें रहने दें इस फाइल में, क्यों, हम सब ने एक प्रैक्टिकल दीन लेना है। बिल्कुल इंशाल्लाह। बिफोर वी स्टार्टेड क्लासेस वी यूज टू डू हाउस वर्क ऑल द टाइम, बट नाउ अल्हम्दुलिल्लाह वी स्टडीज वी मैनेज एवरीथिंग। जी बिल्कुल, अल्हम्दुलिल्लाह, वक्त में बरकत, सेहत में बरकत, आपकी स्किल्स में बरकत। आप सोच भी नहीं सकते अल्लाह ताला कैसे कैसे आइडियाज दिमाग में डालता है। मैं अक्सर हंसती हूँ कि ना कभी सीखा ना किया, बस तजुर्बा करते हैं और वो कामयाब हो जाता है। एवरी डे सर्व ब्रेकफास्ट टू माई हस्बैंड ड्यूरिंग क्लास, अल्हम्दुलिल्लाह, लव कॉन्फ्रेंस कॉल एट दैट टाइम। जी आप देखिए, ये काम करते ही रहना है। और मैंने जहनी तौर पर ये भी सोचा हुआ था कि अगर बीच में ये आ गए तो मैंने चुपके से इशारा करना, ये मुझे पता उन्होंने खाना कोई नहीं जब तक कि मैं साथ नहीं बैठूंगी, लेकिन मैंने कुछ डमी सा खाना टेबल पर रख दिया ताकि आते एकदम वो ये ना समझे कि मैंने खाना नहीं बनाया। तो बहरहाल ये सारी बातें तो हम इसलिए कर रहे हैं कि आते मुत्ताम भूखे, जरूरी नहीं कि भूखे और गरीब ही हों, शौहर भी भूखा होता है, बच्चे भी भूखे होते हैं। प्यार से खिलाया करें जिसको भी खिलाना है। आपने फरमाया खाने में थोड़ा सा पानी डाल लो, शोरबा बढ़ा लो, हमसाई को भी दे दो। आज हम सोचते ही रहते हैं कि दिया के भेजा के, लो पीछे से दाल भेज दी, तो कोई बात नहीं, प्यार को दे। और बाज़ार टेस्ट को भी नहीं देखना चाहिए, बस ये देखें किसने किस प्यार से बनाया और खिलाया। और जब हम ये उनको खिलाएं जो पका नहीं सकते या जिनके पास पैसे नहीं है या वक्त नहीं है, तो फिर तो ये सोने पे सुहागा है। तो बैलेंस करना है, इंशाल्लाह इससे फायदा होगा। और आप देखिए मुख्ताजों को लफ्ज़ जो वो अलग है, हदीस में लफ्ज़ सिर्फ तोते मुत्ताम है। फिर दूसरी बात भी आज के दौर के नाते से जरूरी है बात करना कि जिसको पहचानते और नहीं पहचानते सलाम करो। मैंने 2-3 दिन पहले इसका एक्सपीरियंस किया, वीकेंड पे एक दावत थी वलीमे के, मांग है, बिल्कुल नहीं थी जगह मेरे लिए, कोई भी मानी अपना था क्योंकि मेरे हस्बैंड के दोस्त थे, तो मैं बिल्कुल फर्स्ट टाइम गई। अब खैर जो भी था, अब वो कह रहा था सिस्टर्स आ रही थी ना, अब वो तो एक दूसरे को जानते थे, एक तरफ एक बैठी है तो मेरे दूसरी तरफ दूसरी बैठी थी, तो वो आके उनको सलाम करें और उसके बाद मुझे ओवरलुक करके तो दूसरी तरफ सलाम करें। जिनसे आंख मिली, जिनसे मैंने पहल कर ली वो हो गया, लेकिन चंद साथियों के साथ इस तरह हुआ कि उन्होंने मुझे छोड़कर इधर उधर उधर वाले को सलाम किया, तो उस वक्त मुझे इस्लाम की ये सुन्नत बहुत याद आई कि वाकई आज हम सिर्फ जानने पहचानने वालों को सलाम करते हैं। तो याद रखिए जिसको जानते हैं जिसको नहीं। और मुझे भी ऐसे बड़े अजीबोगरीब एक्सपीरियंस होते हैं, आदत हो गई है, यहाँ से मस्जिद जाएं, रास्ते में कोई मुस्लिम मिल गया, किसी जगह रुके नजर मिलती है, तो मैं हमेशा सलाम की कोशिश करती हूँ, जो भी सिस्टर नजर आती हैं उनको करती हूँ। नॉन मुस्लिम हो तो हेलो कर दिया, स्माइल दे दी, मुस्लिम हो तो सलाम। तो बाज लोग बड़े हैरान होते हैं, एक आध दफा दस खड़े होकर कहती हैं जी मैंने आपको पहचाना नहीं है, तो मैं उनको बड़े आराम से कह देती हूँ, मैं आपकी मुस्लिम बहन हूँ। तो बाज दफा वाकई लोग सोचते हैं कि ये सलाम क्या है, और पता क्यों? इसलिए भी कि लोगों ने ये सोच जो ली है, जी आजकल तो बड़े सलाम हो रहे हैं, यानी मतलब परस्ती को सलाम की बात कर दी है ना, तो बगैर किसी मुफाद के लोगों को सलाम करें। लफ्ज इस्लाम से जब आपको मोहब्बत हो जाएगी ना, तो हकीकत में आप फिर इसी तरह महसूस करेंगे। इसी तरह आप देखिए कि एक और रिवायत में अल्लाह के जिक्र, जिहाद और वालदैन की इताअत को भी अफसल करार दिया गया। तो सारी बातें मौका महल के मुताबिक हैं, जैसे हालात वैसी बात है। तो अल्लाह ताला से बहुत दुआ करेंगे कि अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए।